नेपाल दर्पणमा साथी रुबिना श्रेष्ठसँगै मोहन पौडेलको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
चुनावको मिति तोक्नका लागि मन्त्री परिषदको बैठक जारी, वैशाख 31 गते स्थानीय चुनाव गर्न निर्वाचन आयोगको सुझाव।
राप्रपाको अध्यक्षमा कमल थापा विजयी, केन्द्रीय सदस्यहरूको चुनाव भोलि हुने।
बीपी राजमार्गमा पहिरो गएको ठाउँमा डाइभर्सन बनाइयो, दिउँसो मात्र गाड़ी चल्ने। काठमाडौँ निजगढ द्रुत मार्ग नेपाल सरकार आफैले बनाउन सक्ने प्रतिवेदन तयार।
गृहयुद्धमा फँसेको दक्षिणी सुडान भोकमरीग्रस्त देश घोषित, 50 लाख मानिस भोकमरीमा रहेका राष्ट्रसंघीय निकायको भनाई।
र नेपाल क्रिकेट संज्ञानमाथि लागेको प्रतिबन्ध हटाउन आईसीसी सकारात्मक, एपीएफलाई हराउँदै संकटा क्लब बुढा सुब्बा गोल्ड कपको सेमी फाइनलमा।
दुधमा पानी मिसाउन त पाइएन नि, होइन त
वै पाँडे? त्यसो भए त हाम्रो सहकारीमा पनि अब व्हाइट हिमालयन इन्जिनियरिङकै चिलिङ ब्याट, मिल्क एनालाइजर, अरू आवश्यक उपकरण पनि ल्याउनु पर्यो। बरु यस्ता उपकरण चाहिँ कहाँ पाइन्छ?
यसका लागि भरतपुर नौ गोन्द्रे चितोवनमा रहेको व्हाइट हिमालयन इन्जिनियरिङमा सम्पर्क गर्नुपर्छ। फोन नम्बर चाहिँ 0556-531 98-550-63-143 हो। अनि सुन बिलासे,
भन्न,
व्हाइट हिमालयन इन्जिनियरिङका उपकरणहरू नि देशका प्रमुख सहरहरूमा रहेका शाखा कार्यालयहरूबाट लिन सकिन्छ अरे, बुझिस्?
खुलाल बस्नेत समाजको जरुरी सूचना।
खुलाल बस्नेत समाजको विशेष राष्ट्रिय भेला यही फागुन 13 गते ललितपुर उपमहानगरपालिका 4 अफलडोल बस्नेत गाउँमा दिनको 11 बजे आयोजना हुने भएकोले देशमा रही विभिन्न पेसा, व्यवसाय, अध्ययनमा संलग्न हुनुभएका खुलाल बस्नेत बन्धुहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
सम्पर्क फोन नम्बर 01-44-70-338,
मोबाइल 98-41-88-34-55 98-41-88-34-55।
अध्यक्ष खुलाल बस्नेत समाज, केन्द्रीय कार्यालय काठमाडौँ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। निर्वाचन आयोगले वैशाख 31 गते स्थानीय तहको चुनाव गर्न सरकारलाई सुझाव दिएको छ। सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलका क्रममा निर्वाचन आयोगका आयुक्तले वैशाख 31 गते एकै चरणमा चुनाव गर्ने गरी मिति तय गर्न सरकारलाई सुझाव दिएको आयोगका प्रमुख आयुक्त अयोधी प्रसाद यादवले जानकारी दिनुभयो। कठिन परिस्थितिका बावजूद पनि देशको अवस्थाका कारण छोटो समयमा चुनाव गर्न आयोग प्रतिबद्ध रहेको उहाँको भनाई छ। उहाँले चुनावका लागि अब सबै क्षेत्रलाई सहयोग गर्न आग्रह पनि गर्नुभएको छ। आयुक्तहरूसँगको छलफलपछि स्थानीय तहको चुनावको मिति घोषणा गर्न अहिले मन्त्री परिषदको बैठक सिंहदरबारमा बसिरहेको छ। यसबारेमा थप जानकारी दिन साथी प्रकाश ढकाल सिंहदरबारबाट टेलिफोन सम्पर्कमा हुनुहुन्छ। प्रकाशजी,
हजुर मोहनजी,
मन्त्री परिषदको बैठकबारे पछिल्लो जानकारी के छ?
तपाईँले भने जस्तै यतिखेर मन्त्री परिषदको बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसिरहेको छ र प्रधानमन्त्रीले केही बेर अगाडि निर्वाचन आयोगका प्रमुख आयुक्त लगायत पदाधिकारीसँग चाहिँ छलफल गर्नुभएको थियो र तपाईँले यसअघि भने जस्तै वैशाख 31 गते चुनाव गर्न चाहिँ हामीले सरकारलाई सुझायौँ भनेर प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले हामीलाई जानकारी दिनुभएको छ र हामीले यहाँ प्राप्त गरेको जानकारी अनुसार केही बेरमै मन्त्री परिषद बैठकले चाहिँ चुनावको मिति औपचारिक रूपमा घोषणा गर्दैछ। मोहनजी,
जस्तो दिनभरिदेखि तपाईँ रिपोर्टिङमै हुनुहुन्छ, दिनभरि छलफल पनि भइरहेको छ, प्रधानमन्त्रीले बारम्बार विभिन्न दलहरूसँग पनि छलफल गर्नुभएको छ, यसरी दिनभरिको छलफललाई हेर्दा चुनावको मिति घोषणा हुने सम्भावना कतिको छ?
चुनावको मिति घोषणा हुने कुरामा अब आशंका गरिरहनु पर्ने कुनै कारणै छैन, किनभने आज मात्र पनि मन्त्री परिषद बैठक यो तेस्रो पटक बस्दैछ, बिहान 10 बजे, त्यस पछाडि दिउँसो 2 बजे र अहिले चाहिँ मन्त्री परिषद बैठक बसिरहेछ। अब देश चाहिँ लगभग वैशाख 31 गते चाहिँ निर्वाचन आयोगले प्रस्ताव गरेको मितिलाई चाहिँ सरकारले अनुमोदन गर्यो भनेको अबको 82 दिनमा चाहिँ चुनाव हुने सम्भावना छ। त्यस कारणले गर्दाखेरि चाहिँ सत्ता साझेदार दुवै नेपाली काङ्ग्रेस र नेकपा नेकपा माओवादी केन्द्र चाहिँ चुनावका लागि प्रतिबद्ध देखिए पछाडि अब चुनाव घोषणा गरिसके पछाडि चुनाव हुने कुरामा आशंका गरिरहनु पर्ने स्थिति देखिन्न मोहनजी।
जस्तो प्रकाशले मधेस केन्द्रित दलहरूले चाहिँ सरकारले चुनाव घोषणा गरोस् त्यसपछि हाम्रो धारणा सार्वजनिक गर्छौँ भनिरहेका थिए, उनीहरूले आफ्नो माग पूरा नभएसम्मका लागि संविधान संशोधन नहुन्जेलसम्मका लागि चुनाव घोषणा नगर्न भनिरहेका थिए, उनीहरूको प्रतिक्रिया के छ?
मधेस केन्द्रित दलहरू चाहिँ अहिले पनि छलफलमै रहेको हामीले यहाँबाट जानकारी प्राप्त गरेका छौँ। सरकारले चाहिँ संविधान संशोधन प्रस्ताव पारित गरेपछि मात्र चुनावको मिति घोषणा गर्न चाहिँ मधेस केन्द्रित दलहरूले आग्रह गर्दै आएका थिए, तर सरकारले चाहिँ भोलि बस्ने संसद बैठकमा संविधान संशोधन प्रस्ताव अगाडि बढाउने र आज चाहिँ चुनावको मिति घोषणा गर्ने तयारी गरिसकेपछि उनीहरूले चाहिँ प्रतिक्रिया स्वरूप चाहिँ आन्दोलनका कार्यक्रम चाहिँ घोषणा गर्ने तयारी गरिरहेको हामीले बुझेका छौँ र उनीहरूले चाहिँ लगातार मधेस केन्द्रित दलको बैठक चाहिँ बसिरहेको र यो सिंहदरबारबाट चाहिँ मन्त्री परिषद बैठकले कस्तो निर्णय गर्छ भन्ने कुरा चाहिँ बुझिरहेको हामीले जानकारी पाएका छौँ।
हुन्छ प्रकाशजी, जानकारीका लागि धन्यवाद। उहाँ हुनुहुन्थ्यो साथी प्रकाश ढकाल। सिंहदरबारमा अहिले मन्त्री परिषद बैठक बसिरहेको छ, निर्वाचन आयोगका आयुक्तहरूसँग छलफल गरेपछि सरकारले अहिले मन्त्री परिषद बैठकबाट स्थानीय तहको चुनावको मिति घोषणा गर्ने तयारी गरेको छ, त्यसबारेमा जानकारी दिँदै हुनुहुन्थ्यो।
सरकारले 14 देशका लागि राजदूत सिफारिस गरेको छ। मन्त्री परिषदको आजको दोस्रो बैठकले युएईमा आशा लामा, जापानमा प्रतिभा राणा, डेनमार्कमा युवराज लम्साल, बहराइनमा पदम सुन्दास, अस्ट्रेलियामा लक्की शेर्पा, कतारमा रमेश प्रसाद कोइराला, साउदी अरेबियामा महेन्द्र सिंह, श्रीलंकामा विशम्भर प्याकुरेल, कोरियामा अर्जुन जंगराणा र बंगलादेशमा चोपलाल भूषाललाई राजदूत सिफारिश गरिएको हो। यस्तै इजरायलमा निरञ्जन थापा, म्यानमारमा भीम उदास र ओमनमा शर्मिला पराजुलीलाई राजदूत सिफारिश गरिएको छ। स्पेनमा नयाँ दूतावास खोल्ने निर्णय गर्दै सरकारले त्यहाँका लागि भरत रायमाझीलाई राजदूत सिफारिश गरेको छ। यी देशका लागि केपी ओली नेतृत्वको सरकारले राजदूत सिफारिश गरे पनि पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि सिफारिश फिर्ता लिइएको थियो।
स्थायी सरकारले 5 जना सचिवको सरूवा पनि गरेको छ। सामान्य प्रशासन मन्त्रालयका सचिव पूर्णचन्द्र भट्टराईलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग, अख्तियारका सचिव राजेन्द्र किशोर छेत्रीलाई सहकारी तथा गरीबी निवारण मन्त्रालय, सिंचाई मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई राष्ट्रिय सतर्कता केन्द्र, सचिव मोहन कृष्ण सापकोटालाई सामान्य प्रशासन मन्त्रालय तथा रामानन्द प्रसाद यादवलाई सिंचाई मन्त्रालयमा सरूवा गरिएको हो। सरकारले चुनावको मिति घोषणाको तयारी स्वरूप राजदूत नियुक्तिको सिफारिश र सचिवको सरूवा गरेको हो। चुनावको मिति घोषणा भएपछि निर्वाचन आचार संहिता लागू हुने र सरकारले कुनै पनि नियुक्ति तथा सरूवा बढुवा गर्न नपाउने प्रावधान छ।
यसअघि आज बिहान बसेको मन्त्री परिषद बैठकले भोलिदेखि शुरू हुने संसद बैठकमा संविधान संशोधन प्रस्तावलाई अघि बढ़ाउने निर्णय गरेको थियो। सूचना तथा संचार मन्त्री सुरेन्द्र कुमार कार्कीका अनुसार बैठकले स्थानीय तहको संख्या बढ़ाउने निर्णय पनि सरकारले गरेको छ। तहको संख्या बढ़ाउने निर्णयको व्यवहारिक कार्यान्वयनका लागि विज्ञहरूको सुझाव समेटेर प्रतिवेदन दिन संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डे संयोजकत्वको समितिलाई 7 दिनको समय दिइएको छ। स्थानीय तह पुनर्संरचना सम्बन्धी आयोगको प्रतिवेदन अध्ययन गर्न गठित पाण्डे नेतृत्वको समितिले स्थानीय तहको संख्या बढ़ाउनुपर्ने सिफारिश गरेको थियो। आयोगको प्रतिवेदनको अध्ययनका साथसाथै विभिन्न जिल्ला तथा तराई मधेसमा प्रकट भएका भावनालाई ध्यान दिँदै पाण्डे नेतृत्वको समितिले दिएको सुझाव अनुसार स्थानीय तहको संख्या बढ़ाउने निर्णय सरकारले गरेको हो। आयोगले भने 719 स्थानीय तह बनाउनुपर्ने सिफारिश गरेको थियो।
राप्रपाको अध्यक्षमा कमल थापा निर्वाचित हुनुभएको छ। आज भएको मतदानमा थापाले 2804 मत ल्याउनु भएको हो। उहाँका प्रतिद्वन्दी प्रदीप विक्रम राणाले 251 मत मात्र ल्याएका राप्रपाका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो। आजै हुने भनिएको सदस्यहरूको चुनाव भने भोलि मात्र हुने निर्वाचन समितिले जनाएको छ। 98 जना केन्द्रीय सदस्यका लागि 363 जनाको उम्मेद्वारी परेको छ। निर्वाचन समितिका अनुसार 3287 मतदाता छन्। राप्रपाको नयाँ विधान अनुसार 163 सदस्य केन्द्रीय समितिको 60% अर्थात 98 पदका लागि चुनाव हुनेछ भने बाँकी क्षेत्र भूगोल विशेषज्ञताका आधारमा पार्टी अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सदस्य मुनि तथा उपरांत सती देवी को अंग पतन होने क्रम में चंद्रागिरी में पुगे भाल अर्थात निधार पतन भयो भालेश्वर महादेव को उत्पत्ति भयो। यही ठाउँबाट पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्छु भनेर चिताएका थिए, बुझिस् नाति? होइन यो कहाँ गयो यो नाति? तेरिका कति फोटो खिचिरहेको? जहिले पनि सेल्फी जहिले पनि फेसबुक। होइन यति राम्रो चन्द्रगिरी पहाडमा आएपछि त म पनि एउटा सेल्फी खिचेर फेसबुकमा पोस्ट गर्छु। चन्द्रगिरी हिल्स लिमिटेड हुन्छ पुरा चिताएको कुरा।
ओहो नातिनी त छ महिना पुरा भएर आज भात खुवाई गर्ने दिन पनि भइसकेछ। छोरीलाई सुनौलो हजार दिनसम्म विशेष स्याहार सुसार गर्नु, उनको राम्रो शारीरिक वृद्धि र मानसिक विकास गर्न 3 वर्षको जन्मान्तर राख्नु। हाम्री नातिनी त कति स्मार्ट छ।
हो आमा, छोरीकै वृद्धि विकासको लागि हामीले परिवार नियोजनको स्मार्ट छनौट गरिसक्यौँ।
मैले आईसीडी लगाइसके र हामी त ढुक्क छौँ। पछि अर्को बच्चा जन्माउने चाहना भएमा सजिलै झिक्न सकिन्छ नि।
जन्मान्तर गरी बच्चाको राम्रो स्याहार सुसार गर्नुको लागि परिवार नियोजनका साधनहरू धेरै छन्। तपाईँलाई उपयुक्त हुने स्मार्ट छनौट गर्नुहोस्। परिवार नियोजन स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौँ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले चुनावको मिति तोक्न मन्त्री परिषदको बैठक जारी, वैशाख 31 गते स्थानीय चुनाव गर्न निर्वाचन आयोगको सुझाव, भोलिदेखि शुरू हुने संसद बैठकमा संविधान संशोधन प्रस्ताव अघि बढ़ाउने सरकारको निर्णय, राप्रपाको अध्यक्षमा कमल थापा विजयी, केन्द्रीय सदस्यहरूको चुनाव भने भोलि हुने लगायतका खबर प्रस्तुत
गर्यौं। सिन्धुलीको शीतलपाटी 9 त्रिवेणी धाममा सड़क भाँसिए अवरूद्ध बीपी राजमार्गमा वैकल्पिक मार्ग बनाएर यातायात सञ्चालनमा ल्याइएको छ। नेपाली सेना, सशस्त्र प्रहरी र प्रहरीले झण्डै 1.5 किलोमिटर वैकल्पिक सड़क खनेर रोकिएका सवारी साधनलाई गन्तव्यतर्फ पठाएको प्रमुख जिल्लाधिकारी तारा बहादुर कार्कीले जानकारी दिनुभयो। त्रिवेणी धाममा गैराती पहिरो गएर सड़क भाँसिएपछि यातायात अवरूद्ध भएको थियो। भाँसिएको सड़कमा दुर्घटना हुने जोखिम भएकाले आज साँझदेखि भोलि बिहान 6 बजेसम्मका लागि सड़कमा सवारी साधन चलाउन रोक लगाइएको छ। दुर्घटनाको जोखिम भएकाले वैकल्पिक सड़कमा एकतर्फी मात्र यातायात सञ्चालन गरिनेछ।
काठमाडौँ निजगढ द्रुतमार्ग अर्थात फास्ट ट्र्याक निर्माण नेपालले नै गर्न सक्ने देखिएको छ। यसबारे अध्ययन गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मेन बहादुर श्रेष्ठको अध्यक्षतामा गठन गरिएको समितिले नेपालले नै फास्ट ट्र्याक बनाउन सक्ने प्रतिवेदन तयार पारेको हो। 7 सदस्यीय सुझाव समितिले त्यसका लागि वर्षेनी 10-20 अर्ब रूपियाँ छुट्याउनु पर्ने उल्लेख पनि गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाइएको प्रतिवेदनमा भारतीय कम्पनीले बनाएको विस्तृत परियोजना प्रतिवेदन अर्थात डीपीआर उपयुक्त रहेको सुझाव पनि दिइएको समितिका योजक श्रेष्ठले जानकारी दिनुभयो। गएको पुष 7 गतेको मन्त्री परिषद बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्रेष्ठको संयोजकत्वमा 7 सदस्यीय सुझाव समिति गठन गरेको थियो। समितिले फास्ट ट्र्याक निर्माणको सम्भाव्यता अध्ययन गरी सरकारलाई सुझाव पेश गरेको हो। प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले काठमाडौँ निजगढ द्रुतमार्ग अर्थात फास्ट ट्र्याक निर्माणको काम जतिसक्दो छिटो शुरू हुने बताउनु भएको छ। केही दिन अघि आफूले फास्ट ट्र्याकको स्थलगत निरीक्षण गरेको भन्दै उहाँले नेपालले नै बनाउन सकिने देखिएको पनि बताउनुभयो।
रक्सौल परवानीपुर 132 केभी विद्युत प्रसारण लाइनको निर्माण पूरा भएको छ। भारतको रक्सौलदेखि परवानीपुरसम्म प्रसारण लाइनको टावर तार तथा अन्य उपकरण जडानको अन्तिम जाँच शुरू भएको आयोजना प्रमुख लक्ष्मी नारायण मुखियाले जानकारी दिनुभयो। भारतको झण्डै 34 करोड़ रूपियाँ लगानीमा भारतको रक्सौल तथा नेपालतर्फ परवानीपुरमा दुईवटा सब स्टेशन निर्माण भइसकेको छ। फागुनको अन्त्यसम्म परीक्षण गरी यो प्रसारण लाइनलाई केन्द्रीय प्रसारण लाइनमा जोडिने आयोजना प्रमुख मुखियाले बताउनुभयो। रक्सौल परवानीपुर प्रसारण लाइन सञ्चालनमा आएपछि वीरगंज पथलैया औद्योगिक करिडोर क्षेत्रमा लोड सेडिङ नहुने प्राविधिकहरूको भनाई छ। नेपाल भारत दुवै देशबीच विगतमा भएको विद्युत सम्झौता अनुसार भारत सरकारले निर्माण गरेको विद्युत प्रसारण लाइनमा उत्पादित विद्युत वीरगंज क्षेत्रका लागि मात्र नभई केन्द्रीय प्रसारण लाइनमा जोड़ी अन्यत्र समेत उपयोग गरिने आयोजनाले जनाएको छ।
चीनले नेपालमा भूकम्पले क्षति पुर्याएका विद्यालय स्वास्थ्य संस्था र ऐतिहासिक सम्पदाको पुननिर्माणमा थप सहयोग गर्न इच्छुक रहेको बताएको छ। राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकारी डाक्टर गोविन्दराज पोखरेलसँगको भेटका क्रममा चीनकी राजदूत यु होङले पुननिर्माणका काममा थप सहयोग गर्न चीन इच्छुक रहेको बताउनु भएको हो। छलफलमा राजदूत होङले चिनिया सहयोगमा सञ्चालित परियोजनालाई दुवै देशको संयुक्त पहलमा सम्पन्न गर्नुपर्नेमा जोड़ दिँदै असल छिमेकीका नाताले नेपाललाई गर्दै आएको सहयोगलाई आउँदा दिनमा पनि निरन्तरता दिने बताउनु भएको छ। प्राधिकरणका सीईओ डाक्टर पोखरेलले विभिन्न प्रक्रियागत र कानूनी झमेलाका कारण पुननिर्माणको काम अपेक्षा अनुरूप अघि बढ़न नसकेको भन्दै यसलाई द्रुत गतिमा लैजाने बारे आफूले पहल गरिरहेको बताउनुभयो।
नेपाल आयल निगमले ढुवानी विनियमावली संशोधन गर्दै तेल ट्याङ्करबाट हराए वा चोरी भएमा जरिवाना स्वरूप दोब्बर तेल वा त्यति बराबरको रकम आयल निगमलाई भुक्तानी गर्नुपर्ने व्यवस्था गरेपछि पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित भएका छन्। गएको माघ 5 गते नै आयल निगमलाई 9 बुँदे माग बुझाएका व्यवसायीले अस्ति 6 गते डिपोबाट पेट्रोलियम पदार्थ ढुवानी नै गरेनन्। हिजोदेखि पेट्रोलियम पदार्थको ढुवानी नियमित हुन थाले पनि पेट्रोल पम्पहरूमा भने उपभोक्ताको रिपोर्ट।
नेपाल आयल निगमले एउटा ट्याङ्कर धनीसँग 5 वटा ट्याङ्कर हुनै पर्ने, ट्याङ्कर चालकले देखाउने गरेको दावी योग्य नोक्सानीलाई ढुवानी भएको जम्मा तेलको 0.25% मात्रै हुनुपर्ने र त्योभन्दा बढ़ी तेल ट्याङ्करबाट हराएमा जरिवाना स्वरूप दोब्बर तेल वा त्यति नै बराबरको रकम निगमलाई भुक्तानी गर्नुपर्ने प्रावधान ल्याएपछि त्यसको विरोधमा पेट्रोलियम ढुवानी व्यवसाय आन्दोलित छन्। यो व्यवस्थाले आफूहरू विस्थापित हुने भएकाले संशोधन सच्याउन आन्दोलन गर्नु परेको बताउनुहुन्छ नेपाल यातायात स्वतन्त्र मजदूर संगठनका केन्द्रीय उपाध्यक्ष एवं ट्याङ्कर क्षेत्र केन्द्रीय समन्वय समितिका संयोजक अर्जुन अर्याल।
अहिले हाम्रो क्षेत्रमा लगभग 40-45% मजदूरहरू जो चाहिँ स्वरोजगार छन् उनले एउटा गाडी राखिरहेका छन्। भोलि उनले चाहिँ 5 वटा गाडी राख्नुपर्ने जाने स्थिति आयो भने उनीहरूले चाहिँ 5 वटा गाडी राख्न सक्दैन, बेचेर चाहिँ बाहिर जानुपर्ने अवस्था आउँछ। त्यसले एउटा विस्थापित हुन्छ भने अर्को कुरा चाहिँ एउटा मालिकको चाहिँ गाडी चलाएर 12-15 वर्ष चाहिँ काम गरेर आफूले कमाएको केही पैसा अनि आफ्नो चाहिँ जग्गा धरौटी राखेर सम्पत्ति धरौटी राखेर चाहिँ एउटा गाडी किनेर म पनि चाहिँ स्वरोजगार बन्न चाहन्छु भनेको अवस्थामा यो 5 वटाको चाहिँ प्रावधानले चाहिँ त्यो हुन नसक्ने भयो।
नयाँ व्यवस्था अनुसार पेट्रोलियम ढुवानी व्यवसायले अब 1,00,000 लिटर तेल ढुवानी गर्दा 250 लिटर भन्दा बढी तेल हराएमा वा चोरी भएमा त्यसको दोब्बर अर्थात 500 लिटर तेल वा त्यति नै बराबरको जरिवाना निगमलाई बुझाउनु पर्नेछ। यो व्यवस्थाले ढुवानी व्यवसायलाई अझ मर्यादित र व्यवस्थित बनाउने ठहर छ नेपाल आयल निगमको। निगमका प्रवक्ता भानुभक्त खनाल।
एउटा ट्याङ्करमा उहाँहरूले पाएको टेम्परेचर लस बाहेक 150-200 लिटरसम्म पनि छ। बाटोमा इन्धनको दुरूपयोग चोरी नै भन्न पनि सकियो त चोरीलाई निरुत्साहित हुन्छ, चोरी चाहिँ निरुत्साहित हुन्छ र यो पेट्रोलियम पदार्थको व्यवसाय पनि एउटा मर्यादित हुन्छ भन्ने हामीले आशा राखेका छौँ।
नयाँ व्यवस्थाको विरोधमा व्यवसायले यसअघि निर्धारण गरे बमोजिम 6 गते देशभर पेट्रोलियम ढुवानी रोके पनि त्यसपछि इन्धन आयात नियमित भइसकेको छ। तर हल्लै हल्लाको भरमा पेट्रोलको लाइनमा बसेका उपभोक्ताले नै पेट्रोलियम पदार्थको बिक्री वितरणमा असहजता थपिदिएका छन्।
मास्तिर म त टेको जान लागेको लाइन देखि अनि केको लाइन भनेर सोधेको तेलको लाइन दिएछ अनि त्यसपछि लाइन बसिहाल्यो।
पेट्रोल लिन गएको पेट्रोल छैन भन्छ जुन पनि पेट्रोल पम्पमा अनि लाइन देखेर खोजे म त। उता म अहिले आएको तपाईँको च्यावेलबाट हो, च्यावेलमा 2 ठाउँमा पछि हो, त्यहाँ पनि त्यस्तै क्यु
मरेसिया आन्दोलनहरू हुन्छ भन्ने हल्ला छन् होइन। पहिला जस्तै नाका बन्ने होला कि भन्ने डरहरू मान्छेमा छ, त्यस कारणले गर्दा पहिले नै अब पेट्रोल ल्याउन भन्ने एक हिसाबले गर्दा पनि भएको जस्तो लाग्छ नि है।
व्यवसायलाई मर्यादित बनाउन संशोधन गरिएको विनियम नियमावली मान्दैनौ भन्ने व्यवसायी र हल्लाई हल्लाको पछि दौडेर पेट्रोलमा लाइन बस्ने उपभोक्ता दुवै उस्तै हुन्, जसका कारण तत्काललाई पेट्रोलियम पदार्थ वितरणमा असहज स्थिति उत्पन्न गराएको छ। आशा गरौं पेट्रोल पम्पमा देखिएको लाइन भोलि पर्सिदेखि नै कम हुनेछ।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोसिसमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन,
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था,
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था,
होस्टलको समेत व्यवस्था भएको।
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ। फोन नम्बर 4107007, 98511-72194।
4107007, 98511-72194।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44 28 242, 44 28 242।
Come once, you'll certainly be benefited.
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजार, पुरानो बस पार्क नजिकै। फोन 01-424-6024।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर, काभ्रेको बनेपा नयाँ बस्तीको ज्ञानकुञ्ज स्कूलमा विद्यार्थीको ज्यान गएको विषयमा मृतकका अभिभावक र आफन्तले विद्यालय परिसरमा तोडफोड गरेका छन्। SLC परीक्षाको तयारीका लागि छात्रावासमा बसेका 17 वर्षीय कृष्णराम पुरकुटीको ज्यान गएपछि अभिभावक र आफन्तले प्रदर्शन गरेका हुन्। आक्रोशित भीड़ नियन्त्रण गर्न प्रहरीले 7 राउण्ड हवाई फायर गरेको थियो। बिहान 5:30 बजे बिरामी भएको थाहा पाएपछि साथीहरूले बनेपा हस्पिटल लगेको र त्यहाँ उपचार सम्भव नभएपछि शिर मेमोरियल अस्पताल लगिएका कृष्णरामलाई डाक्टरले मृत घोषित गरेको थियो। कृष्णरामका बुवा ले छोरो बिरामी भएपछि अभिभावकलाई खबर नगरेर विद्यालयले गल्ती गरेको आरोप लगाउनुभयो। कृष्णरामकै कोठामा सुतेका 7 जना विद्यार्थीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
ओखलढुङ्गा बाक्साको मनकामना माध्यमिक विद्यालयले नियम विपरीत विद्यार्थीसँग रकम लिएको पाइएको छ। विद्यालयले परीक्षाको तयारीका लागि कोचिङ पढाउने भन्दै कक्षा 10 का विद्यार्थीसँग प्रति व्यक्ति 1600 रुपियाँ लिएको पाइएको हो। सरकारी विद्यालयले शुल्क लिन नपाउने व्यवस्था भए पनि विद्यालयले अनिवार्य गरेर सबै विद्यार्थीबाट रकम लिएको छ। कोचिङको रकम नबुझाए परीक्षा फारम भर्न नदिने भनेपछि रकम बुझाउन बाध्य भएको विद्यार्थीले गुनासो गरेका छन्। विद्यालयका प्रधानाध्यापक महेन्द्र बहादुर कार्कीले भनी सबैको सुझावका आधारमा शैक्षिक विकास र गुणस्तर सुधार गर्न विद्यार्थीबाट रकम उठाएको बताउनु भएको छ।
स्वास्थ्यकर्मीले विभिन्न माग राख्दै जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका सबै प्रशासनिक काम ठप्प पारेका छन्। आफ्नो तह व्यवस्थापन गर्नुपर्ने लगायत माग राख्दै माघ 28 गतेदेखि आन्दोलित स्वास्थ्यकर्मीले आजदेखि सबै काम ठप्प पारेर कार्यालयमा धरना दिएका हुन्। स्वास्थ्यकर्मीको विभिन्न चरणमा बढ़ुवा भए पनि तल्लो तहमै बसेर काम गर्नुपर्ने बाध्यता रहेकाले आन्दोलन गर्नु परेको ट्रेड युनियन जिल्ला संघर्ष समिति मकवानपुरका संयोजक भूला चौलागाईले बताउनुभयो।
यस्तै जनकपुरको ब्रह्म पुरी जानकी मेडिकल शिक्षण अस्पतालमा तलब भत्ताको माग गर्दै कर्मचारीले एक हप्तादेखि अनिश्चितकालीन तालाबन्दी गरेका छन्। कलेज व्यवस्थापनले 175 जना कर्मचारीको तलब 15 महिनादेखि नदिएको भन्दै कर्मचारीले अस्पतालमा गएको फागुन 2 गतेदेखि तालाबन्दी गरेका हुन्।
यो वर्ष महाशिवरात्रीको दिनमा पशुपतिमा बिहान र बेलुकी विशेष पूजा नहुने भएको छ। पशुपति क्षेत्र विकास कोषले सार्वजनिक सूचना निकालेर गएका वर्षहरूमा शिवरात्रीको दिन गर्दै आएको विशेष पूजा निश्चित रकम तिरेर गरिने दर्शनको व्यवस्था र विशेष पासबाट दर्शन गर्न पाउने व्यवस्था खारेज गरेको जनाएको छ। भगवान शिवको दर्शन गर्न लाइनमा बसेका भक्तजनलाई कठिन हुने भन्दै यो वर्षदेखि यी व्यवस्था खारेज गरिएको कोषले जनाएको छ। शिवरात्रीको अवसरमा हुने विशेष पूजा शिवरात्री भन्दा 3 दिन अगाडि र पछाडि गरिने पनि कोषले जनाएको छ। यो वर्ष आउँदो शुक्रबार महाशिवरात्री मनाइँदैछ।
डडेलधुरामा पहिलो पटक नमूना संसदीय अभ्यास गरिने भएको छ। संसदीय अभ्यासबारे युवा पुस्तालाई जानकारी गराउने उद्देश्यले डडेलधुरामा 3 दिन नमूना संसदीय अभ्यास गर्न लागिएको हो। भोलिदेखि शुरू हुने नमूना संसदमा संसदभित्रका आधारभूत कुराहरू सिकाइनुका साथै संसदभित्रको मतदान प्रक्रियाबारे सिकाइने आयोजक नेपाल युवा संस्था सञ्जालले जनाएको छ।
शेयर बजार परिसूचक नेप्से आज घटेको छ। नेप्से आज 4.24 अंकले घटेर 1365.11 अंकमा पुगेको हो। बजार खुलेको केही समय नेप्से बढे पनि त्यसपछि लगातार घटेको हो। आज बीमा समूह 36.12 अंक र होटल समूहको नेप्से सामान्य वृद्धि भए पनि अरू सबै समूहको परिसूचक घटेको छ। आज 82.20 करोड़ भन्दा धेरैको कारोबार भएकोमा नेपाल लाइफ इन्स्योरेन्सको 4.20 करोड़ भन्दा बढ़ीको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
मेरो पनि भन्नु छ।
फेसबुकमा यानेन्द्र जोशी कवितात्मक शैलीमा लेख्नुहुन्छ, प्रजातन्त्र काँग्रेस एमालेलाई मोज भयो, लोकतन्त्र मधेसी दललाई भोज भयो, गणतन्त्र माओवादीलाई डोज भयो, नयाँ नेपाल 66 वर्षदेखि खोज भयो, अहिलेसम्म भेटिएन नागरिकलाई यसैको शोक भयो।
महेश कार्कीले 35566 पठाएको एसएमएसमा लेखिएको छ, तराईमा संविधान संशोधन गर्नु पर्दैन, अहिलेकै संविधान ठिक छ भन्ने नागरिक पनि छन् नि, अनि उनीहरूको भावनाको कदर चाहिँ खै, सबै विवाद मिलाएर चाँडै चुनावको तयारीमा लाग्दा हुँदैन र।
बीपी राजमार्ग धसिएको खबरमा मोहन लम्साल ट्वीट गर्नुहुन्छ, बीपी राजमार्गमा पहिरो जानुमा दोष कसको, हिउँदमा पहिरो जान्छ भने बर्खामा के हालत होला, बेलैमा सम्बन्धित निकायको ध्यान जाओस्।
पौडेल रविन सरकारको ध्यान आकर्षण गराउँदै लेख्नुहुन्छ, सरकारको लापरवाहीले गर्दा क्षमताभन्दा धेरै गाडी गुड्ने गरेकाले समस्या आएको हो, ध्यान होस्, सवारी चाप व्यवस्थापन गरियोस्।
अनि पुननिर्माणमा थप सहयोग गर्न चीन र फ्रान्स इच्छुक रहेको खबर उज्यालो अनलाइनमा पढेर सुजन नेउपाने फेसबुकमा लेख्नुहुन्छ, सहयोग त पाइरहन्छ तर त्यसको सही सदुपयोग नहुँदा सहयोग पाएको भन्दा नपाएकै राम्रो जस्तो लाग्न थालेको छ, सहयोग रकममा पनि भ्रष्टाचार मात्रै हुन्छ।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सुफल काफ्ले र ऋग्वेद शर्मा। हामीलाई भर्खरै प्राप्त समाचार अनुसार सरकारले वैशाख 31 गते आइतबार स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको छ। अहिले जारी मन्त्री परिषद बैठकले वैशाख 31 गते चुनाव गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिएका हुन्। चुनाव एकै चरणमा हुने भएको छ। निर्वाचन आयोगको सुझावका आधारमा सरकारले चुनावको मिति तय गरेको हो। मन्त्री परिषद बैठक अघि भएको छलफलमा निर्वाचन आयोगले वैशाख 31 गते स्थानीय तहको चुनाव गर्न सरकारलाई सुझाव दिएको छ। मन्त्री परिषदको बैठकको निर्णय अहिले लिखित भइरहेकाले केही बेरमा सार्वजनिक हुने त्यहाँबाट साथी प्रकाश ढकालले जानकारी दिनुभएको छ।
नेपाल दर्पणमा अब विदेशको खबर। गृहयुद्धको मारमा परेको दक्षिणी सुडानलाई भोकमरीग्रस्त देश घोषणा गरिएको छ। गएको 6 वर्षमा दक्षिण सुडान भोकमरीग्रस्त घोषणा भएको पहिलो देश हो। दक्षिण सुडानसँगै यमन, सोमालिया, उत्तर पूर्वी नाइजेरिया पनि भोकमरीको चपेटामा फस्न सक्ने चेतावनी संयुक्त राष्ट्रसंघले दिँदै आएको छ। दक्षिण सुडानमा झण्डै 50 लाख अर्थात 40% नागरिक भोकमरीमा रहेको दात्री निकायहरू विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपी र युनिसेफले जनाएका छन्। लामो समयको गृहयुद्ध र खस्कन्दो आर्थिक अवस्था भोकमरीको मुख्य कारक रहेको अधिकारीहरूले बताएका छन्।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। नेपाल क्रिकेट संज्ञानमाथि लगाइएको प्रतिबन्ध हटाउन अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसी सकारात्मक देखिएको छ। आईसीसीले क्यानमाथि लगाएको प्रतिबन्ध हटाउने सम्बन्धी भएका छलफलहरू सकारात्मक भइरहेको जनाएको हो। चरणबद्ध बैठकमा नेपाली पक्षले क्यानको विधान संशोधनका लागि सहमति जनाएको भन्दै आईसीसीले नेपाली क्रिकेटको सरकारवालाका सुझावलाई मनन गर्ने सहमति जनाएर क्यानमाथिको प्रतिबन्ध फुकुवा हुने संकेत गरेको हो।
संकटा क्लब धरानमा चलिरहेको बुढा सुब्बा गोल्ड कपको सेमी फाइनल पुगेको छ। आज भएको क्वार्टर फाइनलमा विभागीय टोली एपीएफलाई 1-0 हराउँदै संकटा सेमी फाइनल पुगेको हो। संकटाका लागि राज पौडेलले गोल गरे। अन्तिम क्वार्टर फाइनलमा भोलि नेपाल पुलिस क्लब र युनाइटेड सिक्किम खेल्नेछन्।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
वैशाख 31 गते स्थानीय चुनाव गर्ने सरकारको घोषणा, चुनाव एकै चरणमा हुने।
राप्रपाको अध्यक्षमा कमल थापा विजयी, केन्द्रीय सदस्यहरूको चुनाव भने भोलि हुने।
बीपी राजमार्गमा पहिरो गएको ठाउँमा डाइभर्सन बनाइयो, दिउँसो मात्र गाड़ी चल्ने। काठमाडौँ निजगढ द्रुत मार्ग नेपाल सरकार आफैले बनाउन सक्ने प्रतिवेदन तयार।
गृह युद्धमा फँसेको दक्षिण सुडान भोकमरीग्रस्त देश घोषित, 50 लाख मानिस भोकमरीमा रहेका राष्ट्रसंघीय निकायको भनाई।
र नेपाल क्रिकेट संज्ञानमाथि लागेको प्रतिबन्ध हटाउन आईसीसी सकारात्मक, एपीएफलाई हराउँदै संकटा क्लब बुढा सुब्बा गोल्ड कपको सेमी फाइनलमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै रुबिना श्रेष्ठ र मोहन पौडेल पनि विदा हुन्छौ। नमस्कार।